الحمد لله على ما أنعم وله الشكر على ما ألهم والثناء بما قدم من عموم نعمة ابتداها وسبوغ لين نصداها وتمام منن أولاها جمع عن الإحصاء عددها ونا عن الجزاء يمدها وتفاوت عن الإدراك أبدها وندبهم لاستزادتها بشكر الاتصالها واستحمد إلى الخلائق بإجزالها وثناء بالندب إلى أمثالها. اللهم صل وسلم وزد وبارك على النبي الأمي العربي القرشي المدني الأبتهي التهامي السيد البهي السراج المضيء الكوكب الدري صاحب الوقار والسكينة المدفون بالأرض مدينة حبيب إله العالمين وخاتم النبيين وسيد المرسلين وشفيع المذنبين ورحمة للعالمين العبد المويد الرسول المصدد المصطفى الأمجد المحمود الأحمد سيدنا ومولانا أبي القاسم محمد ما صل على محمد وآل محمد جل. اللهم صل وسلم وزد وبارك على السيد المظفر الشجاع الغضنفر أبي شبير وشبار قاسم توبة وصقر الأنزع البطين الأشرف المكين الأشجع المتين العارف المبين الناصر المعين ولي الدين السيد الوصيين العلم الراشدين المولى الموحدين القبلة العارفين القائد الغر المحجلين وقاتل الناكثين وقاسطين ومارقين أبو الغر الميامين وخليفة رسول رب العالمين مظهر الدين يعصوب الدين حبل الله المتين الصراط المستقيم النبأ العظيم الإمام المبين الأول العابدين الأزهد الزاهدين الأمير المؤمنين أسد الجبار مشية القهار الحيدر الكرار الصاحب ذو الفقار أخي النبي الأبرار أبو الآلي أتهار قسيم جنة والنار فارس بدر والحنين الصاحب السيفين الصلاة القبلتين أبو الحسن والحسين الزوجته مليكة الكونين إمام الثقلين إمام المجتبى غاية المرتضى عروة الوثقى من هو بمنزلة رسول هارون من موسى إمام الحق سيد الخلق بعد رسول حق ومن عنده علم الكتاب وفصل الخطاب وإمامه وشافعه إلى يوم الحساب صاحب الموجزات منكس الرايات محل المشكلات عالم التعويل والتنزيل ومن خادمه جبرائيل ومن هو في التوراة والإنجيل الحاشمي مكي مدني حجازي طالبي تقيع نقيع وفيع بديع زكي علي ولي الله الوالي الوالي السيد الرضي الإمام الوصي الحاكم من السلجلي المخلص الصفي المدفون بالغري ليث بني غالب ومظهر العجائب ومظهر الغرائب ومفرق الكتائب وشهاب الثاكب والهزبر السالب ونقطة الدائرة المطالب أسد الله الغالب غالب كل غالب ومطلوب كل طالب الصاحب المفاخر والمناقب الإمام إمام المشارق والمغارب الذي حبه فرض على الحاضر والغائب مولانا ومولى الثقلين علي بن أبي طالب اللهم صل على محمد وآل محمد وعجل فرجهم يا علي. اللهم صل وسلم وزد وبارك على السيدة الجليلة الجميلة المعصومة المظلومة الكريمة النبيلة المكروبة العلية القارية الرشيدة أم الأبيهة العليمة الراضية المرضية الطيبة الصفية الحاكمة الصائمة المخدومة المكرمة المتهجدة المهدية ذات الأحزان الطويلة في المدة القليلة المجهولة قدرا والمخفية قبرا والمدفونة سرا والمغصوبة جهرا السيدة النساء الإنسية الهورا أم الأئمة النقباء النجبا وبنت خير الأنبياء الطاهرة المطهرة البتول الأزرى الفاطمة التقية النقية الزهراء. محمد محمد محمد. اللهم صل وسلم وزد وبارك على صاحب الدعوة النبوية وسولة الحيدرية والعصمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمعثر الباقرية والعثار الجعفرية والعلوم الكاظمية والهجج الرضوية والجود التقوية والنقاوة النقوية والهيبة العسكرية والغيبة إلهية سيدنا ومولانا يا صاحب العصر والزمان. صل على محمد وآله. As per usual, a little bit of English, then a little bit of Urdu, inshallah, and then we will conclude. My young ones especially, today I would like to talk about a few lessons to be learned from the lives of the two personalities for whom we have gathered. In the past years, I have usually taken a historical perspective and talked about the history of the A'imma. I did that last year and the year before. This year, I just want to take a little different perspective. Let's look at their lives and see what we can learn from them. Let's take one lesson from the life of the Imam and one lesson from the life of the Safir of the Imam. What a glorious day it is. And what glorious personalities we have come together to commemorate. And how fortunate are you, my young ones, that you are on the Farsh-e Aza on this night. For this is the night that the Masumeen are also on the Farsh-e Aza. This is the night that Bibi Zahra Salamullah Alayha is in mourning. For she has been in mourning since she came into this world, till today. My young ones, your Imam. I want you to think about something, my young ones, especially, and that is when we are living our lives and we are doing things and everything is happening around us, sometimes we like to blame other people. I would like to talk a little bit about the blame game. And sometimes when we blame people, what happens is we blame them for something that happened. Sometimes they did something wrong to us. Sometimes the blame game sticks with us and becomes part of our routine. It stays with us for many, many years. Even 10 years later, 20 years later, we are still blaming. And what are we blaming? Well, when I was a child, this happened. When I was a child, that happened. Yes, people suffer from tough childhoods. People suffer from child abuse. People suffer from neglect. People are orphaned. People go through many difficulties in their childhood. But I have seen too many people spending their lives blaming their past. Everything that happens to them, they blame their past. Well, this happened because of that. Wo us waqt ye aisa na hota to main aaj aisa na hota. Us waqt ye na hota to aaj ye na ho raha hota. Ye jo ab ho raha hai ye isliye ho raha hai ki us waqt ye hua tha, unhone ye kiya tha. We are always connected to the past by targeting the blame on someone. And sometimes the blame is accurate. We are not saying that the blame is not right. If somebody has been a victim of child abuse and they say that I have been abused as a child and that is why I am the way I am today, it is not wrong to say that. Yes, it is true. It happened. And yes, they have now had that effect. That is natural. It is natural for us to be affected by things that happen around our lives and those factors. Fine. That is okay. But the problem is that when we play the game, blame game, we disadvantage ourselves. What we do is we trap ourselves. We imprison ourselves. We handcuff ourselves. And we give the authority over ourselves to someone else. You have taken the control and the freedom that Allah has given you, and you have put it in the hands of someone else. This freedom is very precious. The freedom of determining your own will and destiny, the freedom of determining your own actions, is something that even Imam Hussein on the plains of Karbala asked the enemy. And he said that you were born free. At least today, act free. If you cannot do anything, if you cannot give the side of Haq, then at least be free. Why are you enslaved by Yazid? Why are you enslaved in tyranny? Allah created you to be His slave. And when you take away that, when you say you want to live in the age of freedom, this is the age of freedom. It is the age where we must be free, individual rights, free to do what you like to do, do what makes you happy. You only live once. This is the mantra that is being fed to our youth right now. They are being brainwashed like never before. If the zalim hukumran from the past, take anyone you want, anyone, the names are flashing in my mind, they are flashing in your minds, no name needs to be taken. If they had the propaganda machine of social media and television that they have now, they would have been delighted, because their planning took years. What the mul'oon did took years. Muawiyah took 70 years to cause what he had. He would say, if I was here now, I could do it in 70 seconds. In 70 seconds, he could do what it took him 70,000 masjids and 70 years to do. Now, 70 seconds and it can be done. This is the power right now. And this is the propaganda machine. I ask you this. In this power and this day and age of brainwashing, when the media is blitzing our youth, blitzing our children, by blitz I mean bombarding, bombarding like the Blitzkrieg in World War II, the planes came, bombarded everything, blanket bombing. Our children are being blanket bombed. We did not grow up like this, addicted to this social media. Them, they will start to have soon, you will see. If we do not protect them now, they will start to have anxiety if the cell phone is taken away from them. For us, some of us, like me, the cell phone is a cause of anxiety. Without the cell phone, bada sakoon tha. Bada sakoon tha, aap ghar se nikle, koi aap se contact hi nahi kar sakta. Ab bas aapka rasta hai, aur aap jaane, aapki raah jaane, kya hoga, kya nahi hoga. Haan, shaam tak ghar pahunch jayenge. Kitni azadi thi, sakoon tha. Now anybody at any moment always have to answer this call, this message, this email, this text. The notifications that blitz you, they drive you to anxiety and tension. And so in this day and age, when this is happening and our children are being bombarded like this, I ask you two things. One thing is, are our children being bombarded with brainwashing every day? All you have to do is spend 24 hours with your child. I ask the adults, I urge all the adults, all the mu'mineen, take one day, any time in the next few days, because Ayam-e-Azhar is coming, you'll be very busy. Before the first of Muharram, take one day. And on that one day, spend the whole day with your child. And do not spend the whole day with them doing anything else. Just watch what they watch. That is all. Just see what they watch. And don't do it for 5 minutes. Don't do it for 10 minutes. Do it for the whole day. And when you are doing that, then you will come to see. And that is why those parents who are watching with their children are aware. This is what's happening. This is what's happening. We don't realize the danger. In little sentences, little brainwashing here, there, little ideologies, destroying the efforts of 124,000 prophets and 12 imam. The 12th imam's effort has not been concluded yet, of course. And inshallah, we will see that glorious day and the conclusion will happen. But until then, we have a big task ahead of us. And so those of you who are parenting with super guidance, looking at our children, those of us who are doing that will be aware. Those of us who are not, we will not be aware. We will think they are watching the same things we watched when we were kids. Lekin jab hum bachche the, aur hamara bachpana tha, aur ek channel hota tha TV pe, या शायद दो हो गए थे, फिर बहुत बड़ी इनकलाब आ गया था, अब दो चैनल हो गए हैं, PTV2 भी आ गया है, और कराची में जब STN आया था, तो फिर एक इनकलाब आ गया था, सैटेलाइट डिश आ गई थी, वो जमाना और था, वो कार्टून भी और थे, उस जमाने में इतने आजकल के दौर के बच्चे वो देख ही नहीं सकते जो आप देख के पले बढ़े, जो वो प्रोग्राम थे वो अब इनको इतने बोरिंग लगेंगे, Dad, this is so boring. Why is it boring? Because now they have learned. That was the first generation. Our parents were the first generation to see the television. I was the second generation. In three generations, they become very good. Now they know what to put on. They know when to put on. Now you're every hour of every minute. So that's why we have to be vigilant. The second question I ask you is, how much media is there about batil and how much is there about haq? It is an ocean of batil in which there is a drop of haq. And how to find that drop is not easy. So therefore, who should be the major influence for our child? We should be. We have to be. They have to look up to us, not up to the ones the media is presenting. And so, my young ones, I tell you this, when you play the blame game, and I grow up saying that, oh, well, this happened to me, that's why it's all their fault, it's all my parents' fault, or my grandparents, or my uncles, or my aunts, or my teachers, you know what we do? We take the control of our life, and we put it in their hands, and we say, here you go. Everything that happens to me is because of you, now you have the control. But if we ignore what they did, and you realize that in your life, there are only two entities. There is you, and there is him. That is it. There is you, and there is him. No one else is there. Everything else is a test. That means he is caring for you. Yes, if someone did something bad to you, but he is there. Did you lose faith in him? Did you think that he was not watching when something happened to you that you are still blaming? No, he was watching. If he did not think you were strong enough, would he have tested you like that? He knew you were strong enough because he knows you better than you know yourself. And therefore, if he tested you, then you should come out knowing it is only you and Allah, and you have ultimate control of your life, no one else. And that is why on the Yawm al-Qiyamah, it will be you and him. And now he will ask you, and no one else is going to answer for you now. No one, you can't say, but he did this, but he did that, but he said this. He will say, I created you. You are my abd. I have been closer to you than any of them whom you are blaming. I have been with you every step of your life. Do I not know? Do I not understand? You will have no excuses on that day. My young ones, if you look at the lives of people, and you look at people who have undergone tragedies in their life, you will see that most people who come out of very tragic events are not able to do anything and accomplish anything. They become so traumatized by the events that happened that they become giriftar. They are tied in them. They don't know what to do and how to function besides that. I assure you, if any of us, if I want to blame anything in my past for this or for that and say that is why I cannot do anything and accomplish anything, we need to look at the life of Muhammad al-Baqir as-salatu was-salamu alayhi wa sallam. At the age of 3, he is in Karbala. With him are 60 to 70 other children of the same age. Some are 3, some are, all are 5 and under. When they give the maqtal and they talk about the young ones of Bani Hashim that were there, of whom only this one returns. He is the one who was standing in front of Bibi Sakina when the rope was around her throat. He is the one who was waking up his father, Sayyid Sajjad. They are saying, they are calling out my dada's name, Baba Uthiye, Baba Uthiye. This is the one who went the whole way from Karbala to Kufa, Kufa to Sham, and then Sham to Medina. Returns to Medina at the age of 5. Have you met anyone ever who could tell you that I saw my whole generation? my whole generation martyred before my eyes, but only I survived? Who can say that? This is the Imam whom we are here for. And look at his accomplishments. I am not saying that we can do that. I am not saying that we are Awwal-e Noor. We are Noorul Asr. We are Hujjatullah. I'm not saying we are Babullah. There is no comparison. Of course not. Absolutely not. We cannot compare ourselves to the ones who collect the dust from their feet. Hazrat Salman Muhammadi, who collects the dust from the door of Bibi Zahra with his beard, when they would say ki wo saaf karte the dehliz ko, saaf nahi karte the, jama karte the khazane ko. Ye aisa nahi tha ki ab rasool guzrenge isko saaf kar do, nahi. Ye to Hazrat Salman se poochiye ki wo zakhira kya tha jo jama kar rahe the. Ye to arifin hi samajhte hain. لوگ کہتے تھے کہ حضرت سلمان رسول سے پہلے فجر کے لیے جب وہ آتے تھے سلام کرنے کے لیے مسجد جاتے ہوئے اس سے پہلے حضرت آ کے ساری گرد جمع کر لیتے تھے یہ خزانہ تھا ایسے ہی تو معرفت نہیں ملتی ایسے ہیں ایسے اللہ اکبر کوئی کم مقام نہیں ایسے ہی تھوڑی کہا تھا رسول نے کہا تھا صلی اللہ علیہ وآلہ وسلم اے علی اگر میں آپ کے فضائل ان کے درمیان کھول دوں تو آپ کے پیچھے پیچھے چل کے آپ کے قدموں کی جو ریت ہے اس کو اٹھا کے آنکھوں کا سورما بنائیں گے یہ لوگ یہ خزانہ ہے یا علی کیا خزانہ ہے اللہ اکبر The second lesson, my young ones, I want you to think about. Now, I'm not saying we are like them, but you know they came for a reason like us. Yes, they are Noor. You know what they are. You are the followers of the Ahlul Bayt. But what I'm saying is that if they did some amal, it means that maybe they want us to try and copy it and learn from it. The lesson from Amir Muslim's life I would like to give. And I'm calling him Amir Muslim because he is a leader. Because he is the Safir of Imam Hussein. The one whom Imam Hussein sends saying, I'm sending you the Khairul Bani Hashim. The Khair of Bani Hashim. I'm sending you the best of the best. This is Muslim. I used to wonder why did Amir al-Mu'mineen call his brother Aqil and say, Oh Aqil, go and find for me a brave woman. And this brave woman will bear for me a brave son. And the brave son of that brave woman will be for my Hussein like I was for the Prophet at the time of Karbala. Oh Mawla, you know best. Did you not know that your brother Hazrat Aqil was going to go and find Bibi Fatima Kalabia? Did you not know that? Of course you knew that. You are the Babul Ilm. Why did you tell him? I do not know. But one thing I know is that history says that after Hazrat Aqil went and found the mother of Hazrat Abbas, he learned how to find the mother of Hazrat Muslim. Then he learned how to find the mother of Hazrat Muslim. Imam Ali was telling his brother, this is how you will find the Safir of Hussein. Go and find. Kya martaba hai? Log ungliyan uthate Hazrat Aqil par. Are jisne Abbas ki maa ko talash kiya ho. Muslim ki maa ko talash kiya ho. Jaane unka martaba. Tariq ki jhooti baaton pe na jayen. Jo logon ne jal jal ke Madine mein keh di. امیر المؤمنین کے بھائی ہیں سمجھنے کی ضرورت ہے کیا کیا الزام لگ جاتے ہیں حضرت محمد حنفیہ پہ الزام لگ گیا ہے نا اور کیا الزام توبہ توبہ امامت کو بچا رہے ہیں لیکن نہ سمجھنے والے لوگ My young ones, you have to learn from Amir Muslim's life. And what should you learn? I want you to not learn from his life, but from the ending. Which means that he was invited to Kufa. 70,000 people sent letters, 70,000 letters. It was carried in a couple of camel loads of letters that came to Imam Hussein from Kufa. And at the end, what happens? When Hazrat Muslim is present, 30,000 people do his bayat. But after a few days, what do we see? Nobody is left. They call him. Why? Because they recognize the zalim hukumran. They knew that Yazid was zalim. They did not want Yazid. That is why they called him. And when they called him, what did they do? Why did they betray him? Because Ubaidullah ibn Ziyad, la'natullah alayh, had said that if you do the bayat of Muslim and you help him, then I will kill all of you. Out of fear of their lives, they ran away. That means what we have to realize is that we are calling our Imam more than the people of Kufa called Imam Hussein. The amount of istighasa that our Qaum has done, the amount of du'as that we do every day, that 70,000 letters that was calling Imam Hussein, if you pile up all of the du'as of the mu'mineen for the last 14 centuries, how much is that? But if we are not willing to sacrifice everything, then we will become like the people of Kufa were with Amir Muslim. And so that's why, my young ones, be ready. Be ready for sacrifice. That is why we recite the story of Karbala. Karbala qurbani hai. Aur isse hum qurbani hi seekhte hain. Aur hum ye jante hain ki jinko hum pukar rahe hain, unko hum apni asani ke liye nahi bula rahe. Apne aram ke liye nahi bula rahe. हाँ, कूफी यही चाह रहे थे. कूफी ये चाह रहे थे इमाम हुसैन आए, आराम से हुकूमत मिल जाए, सब कुछ खैर खैरियत से हो जाए. लेकिन जहाँ थोड़ा सा इम्तिहान आया, वहाँ सब पीछे हट गए. इसीलिए बस कुर्बानी का जज्बा. इसीलिए हम फर्श अज़ा पे अपने बच्चों को लेके आते हैं. अल्लाह अकबर. एक सलावात पढ़ दीजिए. मोहम्मद. एक और सलावात पढ़ दीजिए. अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद व अज्जिल फरज. या अली. सोच के कुछ और आया था, हो कुछ और रहा है, लेकिन मरसिया ऐसा होता है, उसके बाद कैफियत कुछ और ही हो जाती है, फिर कुछ समझ में नहीं आता. लेकिन सोचा था थोड़ा सा तस्करा हमारे इमाम के हवाले से एक आयत का होगा, और वो भी वो आयत जो आप सब ने सुन रखी है, तमाम मुसलमानों ने भी सुन रखी है, लेकिन इसके साथ अदालत से पेश सिर्फ कुछ लोग आए, बाकी लोगों ने जुल्म ही किया. जिस तरह से अहले बैत को इन्होंने ज़िबह किया है, उसी तरह से कुरान के आयात जहां जहां अहले बैत के फजाइल थे, उनको भी ये ज़िबह करते गए, अपने तर्जुमे से, अपने तफासीर से, अपने झूठ से. और यहां तक कि अगर कोई और कोई बात कर दे जो अहले बैत की फजीलत में हो किसी आयत के हवाले से, कह देंगे ये तफसीर बिल राय है. अब मैं तफसीर कोई नहीं करूंगा, बस मासूम की तफसीर और बस सीधा सीधा तर्जुमा. अब आयत तो ये है कि फसअलू अहल ज़िक्रा इन कुंतुम तालमून, इन कुंतुम ला तालमून. फसअलू अहल ज़िक्री इन कुंतुम ला तालमून, ये आयत का हिस्सा है और आखिरी हिस्सा है. और अजीब है कि फसअलू, फिर पूछो अहल ज़िक्र से, अहल ज़िक्री, अहल ज़िक्री, अहल के ऊपर ज़बर आ गया. इसका मतलब यह है ये मंसूब हो गया अरबी ग्रामर में. किस से मंसूब हो गया? सवाल से. यानी कि सवाल किन से करना है? ये जो अहल हैं इनसे सवाल होगा. लेकिन ये अहल किसी के हैं? तो कुरान निशानदेही कर रहा है किसके अहल हैं. फअसअलू अहल ज़िक्री, ज़िक्री में जो ये ज़ेर आया है, इससे जो है अब ये पोजेशन में आ गया. ये अहल जो है जिक्र के पोजेशन में आ गया अब. यानी कि कुछ है जो जिक्र है और उसके पोजेशन में कोई है जो अहल जिक्र है. जो जिक्र है उसके पोजेशन पोजेशन में अहल जिक्र हैं, और इनसे पूछना है. अच्छा, आपको पता है कि मुसलमानों ने इससे क्या मतलब लिया? क्योंकि आप तो बचपने से अली अली सुनते आ रहे हैं, आप तो बाबुल इल्म से वाबस्ता हैं, आपको तो वो इल्म आपकी माँ ने लोरियों में सुना दिया, जो लोग सारी जिंदगी कुतुब खाने पे टक्करे मारते रहे। लेकिन अली की विलायत ऐसी नहीं कि टक्करे मारने से मिल जाए। अली बड़ा पाक जर्फ चाहिए इसके लिए, पाक वालिदैन चाहिए इसके लिए, पाक निकाह चाहिए इसके लिए, पाक दूध चाहिए जिससे पाक खून बने, जो पाक गोश्त में जाए और हमेशा पाक खा के उस गोश्त को पाक रखा जाए, तब जाके विलायत जज्ब होती है। अब वो दौर आ गया है कि सब कुछ खुल गया है, दूध का दूध छनाव हो चुका है, कंकर सारे गिरते जा रहे हैं, मोती चुने जा रहे हैं, क्योंकि 14 सदियां गुजर गई हैं, वक्त करीब है, इमाम बस कदम रखने वाले हैं, वो मुबारक कदम काबे के करीब पड़ने वाले हैं। आपको एक निदा सुनाई देगी, आपके इमाम का नाम आएगा, आपने बस एक कदम निकालना है घर से बाहर, दूसरा कदम वहां पे, अभी से प्रैक्टिस करना शुरू कर दीजिए। अभी से जब भी अपना कदम बाहर रखें, मुझे मोमिन भाई ने ही यहीं बैठे हुए हैं ये मशवरा बेहतरीन दिया था, मौला उनको सलामत रखे, और फरमा रहे थे। और देखिए ये रिजविया की परवरिश है, ऐसे थोड़ी है, यानी कि जिस मोहल्ले में आप बस सुने ही अली 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 अली, बस उस मोहल्ले में फिर ये सिखाया जाता है कि जब भी घर से बाहर कदम रखो। उन मोमिन भाई ने मुझसे कहा कि मैं जब भी घर से बाहर एक कदम रखता हूं, ये सोचता हूं कि अगला कदम बस मेरे काबे में हो। रोजाना इसकी प्रैक्टिस किया करें। इंतजार, इंतजार नजर से है, नजरा नजरा नूम ज़ारा, यानी कि देखना। इंतजार का मतलब ये नहीं होता वेटिंग, एक होती है कॉल वेटिंग, आपने वेट पे लगा दिया, एक होता है कि हाँ अभी देखेंगे इंशाल्लाह हो जाएगा, एक होता है कि आप कह रहे हैं बुक रहा इंशाल्लाह। ये जो मिडल ईस्ट में रहते हैं, आपको पता है कि जब कोई बद्दू कह दे बुक रहा इंशाल्लाह, इसका मतलब ये है कभी नहीं होगा, अगर होगा तो अल्लाह शायद खुद आके कर दे तो हो जाए, वरना हमसे तो ये काम नहीं होने वाला। वो वाला इंतजार भी नहीं, वो वाला इंतजार भी नहीं जो कि सजा का इंतजार होता है। बच्चे होते हैं, कोई गलत काम कर देते हैं, पता होता है अब्बा घर आएंगे अभी, तो फिर पता चले, वो वाला इंतजार भी नहीं। नहीं, एक इंतजार ऐसा होता है जो किसी और के लिए हो ही नहीं सकता, इसकी मिसाल दी ही नहीं जा सकती। आप जिस भी मोहब्बत के रिश्ते के मिसाल के हवाले से मिसाल दे देंगे, पूरी उतरेगी ही नहीं, क्योंकि ये वो इश्क की मंजिल है, ये वो दरिया है, ये वो समंदर है कि इस जैसा कोई है ही नहीं। जब आपके मौला जैसा अजल्लाहु फरजहुम कोई नहीं है, तो ऐसा इंतजार हो जैसा आज तक किसी का इंतजार नहीं हुआ, ऐसा इंतजार हो, और ऐसा इंतजार हो कि नजरा के साथ, कि शायर तो कह देते हैं कि आंखें पतरा गईं, लेकिन वाकई पतरा जाए, ऐसा इंतजार हो। देखना किसको है? अपने दरवाजे को ही देखते रहिए, बस दरवाजे को देखते रहिए कि कब मैं ये दरवाजा खोलूंगा, कब इससे बाहर एक कदम रखूंगा, कब दूसरा कदम काबे में होगा। हाँ, मुसल्ले पे हो तब भी दरवाजे का ख्याल, खाना खा रहे हो तब भी दरवाजे का ख्याल, फर्श अज़ा पे हो तब भी दरवाजे का ख्याल, आराम कर रहे हो घर वालों के साथ सुकून से हंसी मजाक कर रहे हो तब भी दरवाजे का ख्याल, उठते ही फौरन पहला ख्याल ये कहीं ऐसा तो नहीं कि निदा आ गई, निदाए जिब्राइल आ गई और मैं गफलत में था, कहीं ऐसा तो नहीं कि इस सोने में हर रात को सोने से पहले यही दुआ, बारे ला मुझे इतनी गफलत में ना रखना कि निदाए इमाम आ जाए और मैं पहुंच ना सकूं। नहीं, इसलिए बस हर वक्त एक कान उस तरफ आसमान की तरफ और एक आंख अपने दरवाजे की तरफ, ऐसे इंतजार करना है। एक सलावात पढ़ दीजिए, मदीन वाले मोहम्मद, اللهم صل على محمد وعلى آل محمد. اب بھائی ہم شیعوں سے تو کہہ دیا قرآن نے فاسألوا اہل الذکر ان کنتم لا تعلمون, اگر تم نہیں جانتے تو اہل الذکر سے پوچھ لو. اب آئے لوگ آئے, الکافی کی روایت, الکافی کی پہلی جلد کی روایت, اور ابو بکر الحضرمی کہہ رہے ہیں کہ میں بیٹھا تھا کن کے ساتھ, ابو جعفر, اللہ اکبر, ابو جعفر المحمد الباقر الصلاۃ والسلام صلی اللہ. کیا ہستی, کیا شخصیت, کون جان سکتا ہے؟ انہی کے بیٹے ہمارے چھٹے امام کہتے ہیں کہ میں اپنے بابا کے کمرے کے سامنے سے جب بھی گزرتا تھا رات کو, الدمت الساقبہ کی روایت, جب بھی گزرتا تھا سامنے سے رات کو تو میرے بابا اللہ سے مناجات و دعا کر رہے ہوتے تھے. پوچھنے والے نے پوچھا, وہ تو امام ہیں, کیا دعا کر رہے ہوتے تھے؟ مولا نے کہا, میرے بابا گر گرا کے توبہ کر رہے ہوتے تھے. مولا آپ کے بابا حجت خدا, وہ کیا گر گرا کے توبہ توبہ؟ تم سمجھے نہیں پوچھنے والے, میرے بابا اپنے شیعوں کے لیے مغفرت کی دعا کرتے رہتے تھے ساری رات. مغفرت کی دعا کس کے لیے؟ اپنے شیعوں کے لیے. اللہ اکبر. اے میرے نوجوانوں, کبھی بھی, اور اپنے آپ سے پہلے کہتا ہوں پھر کسی اور سے, اے میرے نوجوانوں, ہمیشہ کسی گناہ کی طرف جب بھی نیت ہو فوراً یاد رکھو, وہ تصویر لاؤ سامنے کہ تمہارے امام گر گرا کے رو رہے ہیں. ہماری گناہ سے پہلے ہمارے امام دعا کرتے ہیں کہ ہم گناہ نہ کریں, اور جب کر بیٹھتے ہیں تو ہمارے اعمال کو وہ دیکھتے ہیں شب جمعہ کے دن. میرے بچوں, ہاں تم یہ سوچو گے وہ بہت کریم ہے, وہ معاف کر دیں گے, ارے ان کو کیا پڑی ہمارے گناہوں کی, وہ بہت بڑے لوگ ہیں, ہم چھوٹے لوگ ہیں. ہاں لیکن یہ جان لو کہ تم کن کے ماننے والے ہو. ہم چھوٹے ہوں گے لیکن جن کے ماننے والے ہیں وہ بہت عظیم ہیں. یعنی کہ جس کو تم مان رہے ہو میرے نوجوانوں, وہ ریفلیکٹ ہو رہا ہے ان پر. یعنی کہ ہم تبلیغ دین کر رہے ہیں, ہم چاہے کریں یا نہ کریں, تبلیغ تو ہو رہی ہے. کہتے ہیں ہم سے لوگ کہ آپ لوگ تبلیغ نہیں کرتے, چاہتے ہیں شاید کہ ہم ٹوپیاں پہن کے شلواریں اونچی کر کے نکل جائیں اور لوگوں کے گھروں پہ دستک کرتے جائیں اور لوگوں کی زندگیاں حرام کرتے جائیں تاکہ لوگ ہمیں بھی پتھر ماریں اور دین کو بھی برا بھلا کہیں. یہ چاہ رہے ہیں. میرے نوجوانوں, تم لوگ ہر لمحے جب بھی کسی کے سامنے ہو اپنے دین کی تبلیغ کر رہے ہو, اپنے مولا عج اللہ فرجہم کی تبلیغ کر رہے ہو, اور اس لیے مولا تم سے پوچھیں گے کیونکہ تم نے کہہ دیا اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدا عبدہ ورسولہ واشہد ان علی ولی اللہ واولادہ المعصومین حجج اللہ. کیونکہ تم یہ کہہ چکے ہو, کیونکہ تم اس کا اقرار کر چکے ہو, اب تم اپنے آپ کو ان کے تابع لے آئے ہو. اب تم چاہو یا نہ چاہو تم ان کی تبلیغ کر رہے ہو. اب بس دیکھنا یہ ہے کہ ہمیں دیکھ کے دوسرا غیر ہمارے عمل ہماری حرکات کو دیکھ کر یہ کہے کیا ایسے ہیں ان کے مولا, یا ہم نے دیکھ کے یہ کہے کہ یہ تم کیسے ہو, تم نے یہ کہاں سے سیکھا. میرے نوجوانوں یاد رکھنا, تمہارا سب سے عظیم لمحہ تبلیغ کا وہ آئے گا کہ جب تم سے آ کے کوئی اور غیر یہ پوچھ لے کہ تم نے یہ جو صبر سیکھا, تم نے یہ جو شجاعت سیکھی, تمہارے اندر جو یہ سخاوت ہے, تمہارے اندر جو سچائی ہے, جو حق اور عدالت سے محبت ہے, تمہارے اندر جو قربانی کا جذبہ ہے, تم جو اپنی پوری زندگی دوسروں کے لیے جیتے ہو, یہ تم نے کہاں سے سیکھا؟ بس اگر تم سے کوئی یہ سوال پوچھ لے, سمجھ جانا کہ تمہارا عمل مولا کو پسند آ گیا. مولا کو پسند آ گیا اور مولا نے اس سے یہ سوال پوچھوا لیا تاکہ اب تم ان لوگوں میں شمار ہو جاؤ جو مولا کی طرف ہدایت کرتے ہیں. اور اب تمہارے پاس بہترین موقع ہے, تم نے کچھ کہا نہیں, بس اپنا عمل دکھایا, اپنا کردار سامنے پیش کیا, اس کے نتیجے میں سوال آیا تم نے یہ سیکھا کہاں سے. اور یقین کرو آئے گا. مکتب اہل بیت وہ معجزہ ہے, وہ درسگاہ ہے کہ وہاں پہ ایسی چیزیں آپ کو سیکھنے کو ملتی ہیں کہیں اور ہیں ہی نہیں، میسر نہیں ہے کہیں اور. لوگوں نے جھوٹی روایتیں گڑھ کے کسی اور کے نام سے کہاں کہا، ارے میم کا زمانہ، پوسٹرز کا زمانہ، کتنے پوسٹر ان گنہگار آنکھوں نے دیکھ لی سوشل میڈیا پہ کہ پتہ نہیں مولا علی کا کال لکھا ہوا ہے، فلانے کا نام نیچے لکھ دیا، فلانے فلانے کا نام نیچے لکھ دیا. ارے جان لو، اگر کوئی خوبصورت جملہ اس کائنات میں ادا ہوا ہے تو وہ میرے مولا علی نے کہا ہے. اب اس کے بعد جو بھی کہہ رہا ہے بس نقل کر رہا ہے. بلوغیت وہاں سے ابتدا، وہاں پہ انتہا. یقین جانو جتنے بھی یہ وائز سینگ سم کو ملیں گے کہیں نہ کہیں ہمارے معصوم کہہ چکے ہیں. میرے بچوں ان کو کوٹ کیا کرو، ان کو. میرے لیے سب سے خوبصورت لمحہ وہ ہوتا ہے جب میں کالج میں پڑھا رہا ہوتا ہوں اور میں ہر روز ہر کلاس میں کوشش یہ ہوتی ہے کہ کم از کم ایک حدیث بیان ہو جائے. لیکن میں حدیث کہہ کے بیان نہیں کرتا، بالکل بھی نہیں، میں کچھ بھی نہیں کہتا. اپنے دل میں بسم اللہ، دل میں صلوات پڑھ کے انگلش میں کہہ دیتا ہوں دا وائز مین سیڈ، اور پھر آگے روایت آ جاتی ہے. بس بس یار، اللہم صل علی محمد و آل محمد. The wise man said، اور بس پھر اگلے دن پھر the wise man said، اگلے دن پھر. تیسرا ہفتہ، چوتھا ہفتہ گزرتا چلا جاتا ہے، انتظار کرتا ہوں. یقین جانیے دو یا تین ہفتے ہی گزرتے ہیں کہ کوئی اسٹوڈنٹ آ کے پوچھ لیتا ہے کہ سر آپ یہ جو the wise man کرتے رہتے ہیں بس یہ کون ہے؟ اور بس وہی موقع ہوتا ہے، وہ مبارک نام لیتا ہوں جو صرف محبت سے ہی لیا جا سکتا ہے. میں کہتا ہوں it is none other than علی ابن ابی طالب. یا علی، نام دوسرا بھی لے سکتا تھا، ایک بہت ہی خوبصورت نام جس میں اللہ نے چاہا کہ جب بھی یہ نام لو تو تمہارے ہونٹ دونوں دفعہ جڑیں، شروع میں اور پھر بعد میں بھی، کیونکہ ان ہونٹوں کے جڑنے میں جو محبت کا اظہار ہے وہ اللہ نے ہماری فطرت میں رکھ دیا. یہاں تک کہ بچہ بھی جب اپنی ماں کو محبت سے پکارنا چاہ رہا ہوتا ہے، آج تک اس بچے نے شاید یہ نام سنا بھی نہ ہو، لیکن نہ جانے بس وہ بچہ اپنی محبت کا اظہار کرنا چاہ رہا ہوتا ہے. تو آپ کی فطرت میں ہے، آپ کے دونوں ہونٹ مل جاتے ہیں، اس کے بعد آپ ٹھنڈی سانس لیتے ہیں. بس ان دو عمل سے آپ کے منہ سے جو خارج ہوتا ہے وہ ہے ماں، اور اس ماں میں جو محبت رکھی اس سے 70 گنا زیادہ محبت اللہ نے اپنے رحمت للعالمین محمد میں رکھ دی. اللہم صل علی محمد و آل محمد. یا علی، اور اس لیے تو آج ہم محمد کے لیے جمع ہوئے ہیں. اللہ اکبر، جس کا نام اللہ نے چاہا، تین محمد آئے، اللہ نے چاہا اللہ اکبر. اور صرف یہ نہیں چاہا کہ ایک میم نہیں، مح کاؤ اس کے بعد ہا. دیکھیے جو گلے کی آوازیں ہیں نا، جتنے بھی خا ہو، ہا ہو یا قا ہو، ان میں سب سے محبت والا جو ہے نا حروف حرف وہ ہے ہا. اور پھر دوبارہ سے میم کی طرف آؤ، پھر آخر میں دال. آپ کی جو زبان کی جتنے بھی ساؤنڈز ہیں ان میں سب سے درمیانہ روی یہ ہے، موڈریشن کے ساتھ. لیکن میں ان کا نام صرف اس لیے نہیں لیتا کہ میں چاہتا ہوں کہ اگر کوئی متاثر ہو کے کسی ہستی کو ڈسکور کرنا چاہے تو ہو سکتا ہے اگر میں محمد کہہ دوں صلی اللہ علیہ وآلہ وسلم تو ہو سکتا ہے کہ وہ اسلام کے ریسرچ میں وہاں نکل جائیں، کہیں خودکش بن جائیں. تو میں چاہتا ہوں کہ دیکھو ڈائریکٹ نہیں پہنچنا، ڈائریکٹ نہیں پہنچنا. انہوں نے بھی کہا کہ میرے پاس ڈائریکٹ مت آنا، دیکھو ہاں میں شہر علم ہوں لیکن میرے شہر کا دروازہ ہے، یہ شہر ایسا نہیں ہے بس کھلا کہیں سے بھی چاہے آ جاؤ.
دیواریں ہیں اس شہر کی، اس کو حفاظت سے رکھا ہوا ہے، اس شہر میں ہر کوئی ایرا غیرا نہیں داخل ہو سکتا، ہاں جو اس باب سے داخل ہوگا بس وہ، ان کو اسی طرف نشاندہی کرنی ہے میرے نوجوانوں۔ فاسألوا علی اہل الذکر، اب آئے، اب یہ صاحب کہتے ہیں ابو بکر الحضرمی اور کتاب الکافی پہلی جلد، اور کہتے ہیں کہ ایک شخص آیا الورد کے نام سے، یہ الورد جو تھا امام کے پاس آ کے بیٹھا سامنے، مجھے شک ہو رہا ہے اس میں ان کی نیت یا ان کا جو وہ تھا کہنا چاہیے مسلک نہیں لکھا ہوا، لیکن باتوں سے پتہ چل جاتا ہے سوال کیا یاد رہا۔ اچھا، آ کے بیٹھتے ہیں امام کے سامنے، کہتے ہیں کہ 70 سوال سوچ کے آیا تھا میں، ایک پوری فہرست بنا کے آئے تھے، نہ جانے جیسے آپ کے سامنے بیٹھا بس ایک ہی سوال یاد رہ گیا، بس ایک ہی سوال یاد رہ گیا۔ اللہ اکبر، مولا نے کہا کون سا سوال یاد رہ گیا؟ کہا وہ سورہ نحل ہے، 16 سورہ قرآن مجید کا، اس کی 43 نمبر آیت، فاسألوا اہل الذکر ان کنتم لا تعلمون، کہ فاسألوا اہل الذکر، اہل ذکر سے پوچھو۔ تو امام نے کہا اچھا تمہاری نظر میں یہ اہل ذکر کون ہے؟ کہتا ہے میری نظر میں تو جو سارے مسلمان کہتے ہیں اور ہمیں جو سکھایا گیا ہے اور جو ہمیں ملتا ہے وہ ہے۔ کہا کیا سکھایا گیا؟ اچھا یہی بات آپ کو عیون اخبار رضا میں بھی ملے گی، ہمارے 8ویں امام علیہ السلام کے حوالے سے مامون کے دربار میں، اور طویل اس سلسلے میں گفتگو ہے، تقریباً ایسی ہی بحث ہمارے مولا نے، جن کے لیے ہم جمع آج ہوئے ہیں، کی ہے، اور یہ مدینے میں ہو رہی ہے، اور امام سے کہا کہ اچھا ہم سے کہا گیا ہے کہ یہ اہل ذکر جو ہیں، اچھا کیوں کہا گیا یہ؟ اس کی وجہ ہے، اس آیت کا جو پہلا حصہ ہے اس میں کہا جا رہا ہے وہ میں ارسلنا، وہ میں، اور میں یہاں پہ نفی کے لیے آ رہا ہے کہ نہیں، اور نہیں ارسلنا ہم نے بھیجا، الا سوائے رجالن، رجالن مردوں کو۔ یہ رجل بھی جو لفظ ہے نا، یہ بڑا خوبصورت ہے، نہ جانے کیوں یہ عربی سے آپ یقین جانے کھو چکا ہے، یہ کھو چکا ہے لفظ عربی سے، اب کوئی استعمال ہی نہیں کرتا، کیونکہ اسلام کی تاریخ میں اتنے نان رجال آئے، نان رجل آئے، کہ شاید عجیب بات ہے۔ میں آپ کو بتاؤں، عراق میں بیٹھا ہوں، کربلا میں ہوں، وہاں پہ جا کے دکان میں، اور بتا رہا ہوں کہ مجھے اتنے لوگ ہیں گھر میں، اتنے ہمیں کھانا چاہیے، اتنے لوگوں کا، کہہ رہے کتنے، میں نے کہا رجال، تو وہ کہہ رہے یہ کیا ہے، ان کے سمجھ میں ہی نہیں آیا لفظ، میں کہہ رہا ہوں رجل، رجال، تم لوگوں کو عربی نہیں آتی کیا؟ لیکن نہیں، یہ لفظ ہم نے نہیں سنا۔ فردن کہا میں نے، فرد کہا تو سمجھ گئے، فردن سمجھ گئے، رجال نہیں سمجھے۔ میں کہہ رہا تھا کہ بھائی 18 مرد ہیں گھر میں، ان کے لیے چاہیے اتنا کھانا، نہیں سمجھے، لفظ ہی ہسٹری نے غائب کر دیا۔ کیوں؟ کیونکہ یہ لفظ جب آیا تھا تو خیبر کی فتح سے پہلے آیا تھا، اور یہ اس زبان مبارک سے آیا تھا، اور یہی کہا تھا کہ کل میں علم ایسے رجل کو دوں گا، رجل کو، مرد کو دوں گا، مرد جو غیر فرار ہوگا، کرار ہوگا، جو اللہ سے، اس کے رسول سے محبت کرتا ہوگا، اور اللہ، اس کے رسول بھی اس مرد سے محبت کرتے ہوں گے۔ اس کے بعد شاید اسلام نے کوئی مرد نہیں دیکھا، نہ جانے کیا ہوا کہ رجال کا لفظ ہی غائب ہو گیا۔ یہاں پہ یہی رجال، رجال نوحی الیہم وما ارسلنا، اور نہیں بھیجا ہم نے، الا رجالا نوحی الیہم، جب تک کہ ہم نے کسی پر وحی نازل نہیں کر دی، یعنی کہ جتنوں کو بھیجا وحی نازل کر کے بھیجا، ان پر وحی کی، ان کو سمجھایا، پھر ان کو بھیجا۔ اس کے بعد یہ آ رہی ہے، اس کے بعد یہ جملہ آ رہا ہے، فاسألوا اہل الذکر ان کنتم لا تعلمون۔ اب آیت کچھ عجیب سی ہو گئی، مسلمانوں نے کہا یہ کیا ہے کہ اللہ سبحانہ وتعالی اس آیت میں کہہ رہا ہے کہ ہم نے بھائی کسی رسول کو نہیں بھیجا، کسی مرد کو نہیں بھیجا آپ سے پہلے، من قبلے کا، یعنی کہ رسول سے خطاب ہے، کہ وما ارسلنا قبل، من قبلے کا، اور ہم نے نہیں بھیجا آپ سے پہلے رجال، کسی کو بھی، الا رجال نوحی الیہم، سوائے اس کے کہ ہم نے ان پہ وحی کر دی۔ اب تم لوگوں کیا فرض ہے کہ جا کے پوچھ لو اہل ذکر سے؟ اب آئے تو مسلمانوں نے یہی سمجھی کہ کہا جا رہا ہے اللہ نے کہا کہ دیکھو تمہارے رسول سے پہلے ہم نے جتنے بھی بھیجے ان پر وحی بھیجی ہم نے، اور ہم نے پھر بھیجا ان کو، جا کے پوچھ لو اہل ذکر سے۔ اب وہ کہہ رہے ہیں ہم اہل ذکر سے کہاں سے پوچھیں، انہوں نے کہا کہ ان سے پہلے جو لوگ آئے تھے وہ تو یہودیوں کے اور نصارہ کے، ان کے بنی اسرائیل کے انبیاء تھے۔ اس کا مطلب یہ ہے اس آیت میں جو پوچھا جا رہا ہے اہل ذکر، وہ یہودی اور مسلمان ہیں۔ اب بتائیے آیت کہاں تھی اور کہاں لے گئے؟ اب ہمارے امام کے سامنے فرمایا کہ یہ جو ہیں یہ اہل ذکر جو ہیں یہ یہودی اور نصارہ ہیں. امام نے کہا سبحان اللہ, لکھا ہے, میں نہیں کہہ رہا, میں لکھا ہے. امام نے کہا سبحان اللہ, تو تم یہ کہہ رہے ہو کہ ہم جا کے یہود و نصارہ سے دین لیں اپنا؟ نہیں, قرآن ہمیں سکھا رہا ہے کہ یہود و نصارہ سے دین لیں. پریشان ہو گیا. مولا نے کہا تم یہ کہہ رہے ہو یا یہ لوگ یہ کہہ رہے ہیں کہ یہودا اور نصارہ جو ہیں ان کا دین ہمارے دین پر غالب آ جائے, یعنی کہ ہم جا کے اپنی اسلام کی باتیں ان سے پوچھیں. اب وہ پریشان ہو گیا, کہنے لگا ہاں مولا یہ تو بات سمجھ میں نہیں آئی, تو آپ یہ کون ہے اہل ذکر؟ امام نے فرمایا, امام نے کہا قال رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اللہم صل علی محمد وآلہ محمد الذکر انا و آئمتو اہل الذکری والآئمتو اہل الذکری. یہ جو ذکر ہے یہ میں ہوں اور جو آئمہ ہے تمہارے وہ اہل ذکر ہیں. اللہ اکبر. یعنی کہ اہل ذکر کون ہو گیا؟ آئمہ. اور ذکر کون ہو گیا؟ رسول. بس اس کی اگلی آیت بہت جلدی سے اور مصائب کے باب میں داخل ہونا ہے, آیت نمبر 44, اور اللہ کہہ رہا ہے بالبینات والزبر. بالبینات, اور ہم نے محکم دلائل کے ساتھ آپ کو بھیجا, اور زبر اور کتب کے ساتھ بھیجا, اور کیا وہ انا وانزلنا الیک, اور ہم نے نازل کیا آپ پر اے میرے حبیب الذکر الذکر, اور ہم نے نازل کیا آپ پر کس کو؟ ذکر کو. رسول بھی ذکر, رسول پہ کچھ نازل ہو رہا ہے وہ بھی ذکر ہے, کیونکہ 44 نمبر آیت میں کہا جا رہا ہے اِنَّا وَأَنزَلْنَا إِلَيْكَ ذِكْرًا, اے میرے حبیب ہم نے آپ پر ذکر نازل کیا. کیوں؟ لِتُبَيِّنَا, تاکہ اب بیان کر دیں, بیان کر دیں, روشن کر دیں, ثابت کر دیں. کس کو؟ الذکرہ کو. کس کے لیے؟ لِلنَّاس, انسانوں کے لیے. کیوں؟ وَلَعَلَّهُمْ تَتَفَكَّرُونَ, تاکہ یہ تفکر کریں. اللہ اکبر. دیکھیے, اس لیے رسول تو ذکر ہیں اور قرآن نے بھی کہا. لوگوں نے ذکر کو بس اس ان باتوں میں جوڑ کے کہ بس یہ جو ریمائنڈر ہے یہ ذکر ہے, بہت بڑا ظلم کر دیا. سورہ یاسین نے کہا وما علمناہ الشعر, شاید اسی لیے اللہ جانتا تھا. یہ کہا وما علمناہ الشعر, تیور ہی اور آیت کے وما علمناہ الشعر, ہم نے ان کو شاعری نہیں سکھائی. وَيَمْ يَنْبَغِي لَهَا, نہ ہی یہ شاعری کر رہے ہیں, نہ ہی یہ شاعری کا اظہار کر رہے ہیں. ان ہوا, یہ جو ہے ہوا, یہ جو ہے ان ہوا الا ذکر, یہ ذکر ہے. اور قرآن مبین ہے, یہ جو میرا حبیب ہے یہ شاعری نہیں کر رہا, یہ ذکر بھی ہے اور قرآن مبین بھی ہے. اب جان لو کہ جو قرآن مبین ہے جس امام کی طرف اشارہ کر دے وہ امام مبین ہے, اور جان لو کہ ذکر پہ ہی ذکر نازل ہوگا. اس لیے کہا اگلی آیت میں, آیت نمبر 44 میں, سورہ نحل میں 16 سورہ, ضرور میرے نوجوان جا کے 1643 اور 1644 دیکھیں گے, جس میں کہا اور ہم نے آپ پر اس لیے ذکر کو نازل کیا. آیت 43 میں کہا آپ ذکر ہیں, آیت 44 میں کہا آپ پر ذکر نازل ہوا. اب جو سمجھ گیا کہ رسول ذکر ہیں, اب وہ تو ڈھونڈے گا کسی ہستی کو کہ کون ہے جو ذکر ہے. بس ہر کوئی جانتا ہے زینو مجالسکم بذکر علی ابن ابی طالب لانہ ذکری لانہ ذکرہ ذکری و ذکری ذکر اللہ. اللہ بھی ذکر, رسول بھی ذکر, ولی بھی ذکر. اللہ اکبر. یہ ہے ریمائنڈر, اس کو یاد رکھنا ہے ہر لمحے. بعض لوگ بڑا فخر کر جاتے ہیں کہ دیکھو ہم تو ولایت پر ہیں, ہم تو مولا کے محب ہیں. میں کہوں گا اگر کسی چیز پہ فخر کرنا ہے تو اسی پہ فخر کیا کیجیے, ضرور کیجیے. لیکن ہاں یہ بھی سوچ لیں کہ جب مولا کے سامنے جائیں گے. اللہ اکبر. مصائب میں دونوں ہستیوں کو شامل کرنا چاہوں گا. میرے برادر عزیز نے مرثیہ میں جن ہستی پہ ختم کیا تھا ان سے شروع کرتا ہوں اور پھر کوفے کی طرف چلیں گے انشاءاللہ. اور जब ये लोग इनके समझ में नहीं आता था ना कि अब क्या करें, तो बस एक ही रास्ता इनके पास बचता था, जहर। ये हशाम इब्ने अब्दुल मलिक इब्ने मरवान इब्ने हकम, क्या लानती का सिलसिला है, अल्लाहु अकबर। इसके परदादा ने हमारे रसूल को इतनी अजियत दी थी कि इनको महफिल से निकाल के बाहर निकाल दिया था। ऐसा रहमतुल आलमीन, जो कभी भी किसी को बददुआ नहीं दी, पत्थर खाए दुआ की हमेशा, इतने जुल्म हुए हमेशा सबर किया, ये क्या बदबख्त होगा कि इसको निकाल दिया। आप तो जानते हैं कौन कौन से मलहून उनके साथ रहते थे, लेकिन उनको भी कभी कुछ नहीं कहा। ये कौन था मरवान और ये हकम? हाँ, वो वक्त आया, इसने पहले गवर्नर को खत लिखा मदीने के और कहा कि मैंने सुना है कि वो जो है फौज जमा कर रहे हैं मेरे खिलाफ। ऐसा थोड़ी है हर वक्त हर कोई आके कोई ना कोई बात मौला के खिलाफ, मुआविया के कान में, यजीद के कान में, जो हुक्मरान होता था उसके कान में, इसके पास भी बातें आती थी, झूठी बातें। इसने खत लिखा कि उनको फौरन शहीद करवा दो, सुना है मैंने कि वो अब जो है फौज जमा कर रहे हैं मेरे खिलाफ। गवर्नर ने जो खत वापस लिखा इस मलून को, तो ये लिखा कि ये जिनके आप बात कर रहे हैं इनमें से कोई बात सच नहीं है, उन्होंने कोई माल ना दौलत जमा की, ना उनको हुक्म, ना वो हुक्मरानी चाहते हैं, वो सिर्फ दीन की मालूमात फरहाम करते हैं। 25,000 स्टूडेंट को जिसने पढ़ाया हो, अल्लाहु अकबर, 25,000 स्टूडेंट को, वो सिर्फ दिन रात यही करते हैं। और यकीन जानो, ये जुमला उसने जो लिखा ना, कहा यकीन जानो कि जब वो दस्ते दुआ के लिए हाथ बुलंद करते हैं तो परिंदे और दरख्त भी उनके साथ मुनाजात कर रहे होते हैं। मैं ऐसे शख्स को क्या कह सकता हूँ? जब ये खत उस मलून को शाम में मिला तो हाकिम शाम समझ गया कि ये भी मुतासिर हो चुका है। जिसको खत लिखता था, कोशिश करता था मरवा दे, वो मुतासिर क्यों? क्यों ऐसी हस्ती? क्योंकि हमारे इमाम ने कभी किसी के खिलाफ ना कुछ कहा, हमेशा हर किसी की भलाई चाही। अब उसने क्या किया कि एक लिबास भेजा, कहा ये लिबास शाही भेज रहा हूँ मैं, और ये जो है तुम ये उनको पहनाना, मैं तुम्हारी बातों से मुतासिर हो गया हूँ, मैं भी उनका बहुत चाहने वाला हो गया हूँ, मैं चाहता हूँ ये वो अपने जेब तन करें, इसको पहने, और ये तोहफा है, उनको बुला के फौरन अपने सामने पहनवाना और अपने सामने भेजना। कहा जाता है कि जब इमाम गए हैं तो उनकी बेटी भी साथ थे। हाय, अजीब हमारे इमामों की सिलसिला रहा है, अल्लाहु अकबर। एक के बाद एक, 56 ईयर्स के बाबा हैं इनके, 56 ईयर्स, कोई उम्र नहीं होती है, 56 गए। जैसे ही देखा क्या पेश किया गवर्नर ने, इमाम ने कहा इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, फिर आसमान की तरफ देखा और इमाम जाफर कहते हैं मेरे बाबा ने आसमान की तरफ देख के कहा रदन बिकज़ा ए व तस्लीमन ले अमरीका, कज़ा से भी राजी हैं और तस्लीम करते हैं। उसके बाद उस लिबास को पहना इमाम ने, जब इमाम ने वो लिबास पहन लिया तो उनके बेटे कहते हैं कि अब मेरे बाबा चल के तो आए थे सही तरीके से, लेकिन जब उनको ऊंट पे बिठा के घर ले जा रहे थे तो घर पहुंचते मेरे बाबा सीधे नहीं बैठे हुए थे ऊंट पे, सीधे नहीं बैठे हुए थे, उनको ले जाके बिस्तर पे लिटा दिया गया। कह रहे थे मेरे बाबा का रंग मुतगैर होता गया। हाँ, ये ऐसा जहर था जो उन कपड़ों में ऐसा डूबा हुआ था कि हमारे इमाम की जिल्द से दाखिल हुआ है, हमारे इमाम की जिल्द से दाखिल हुआ है, पूरे जिस्म में फैल चुका था। देखिए जो अल्लाह अकबर, अल्लाह अकबर, कैसा जहर होता है। वे हमारे इमाम ने एक जहर पिया भी था। आप जानते हैं कि हमारे इमाम का जिगर कटता गया था उस जहर से। ये जहर जब हमारे इमाम के जिस्म में दाखिल हुआ तो जहां जहां जाता था वहां हमारे इमाम का रंग बदलता जाता था। हाँ, सफेद, सफेद से फिर पीला, अल्लाहु अकबर। कहा जाता है 3 दिन तक हमारे इमाम इस तकलीफ में तड़पते रहे। अल्लाहु अकबर। कौन इमाम? हाँ वही इमाम, वही इमाम जो बीबी सकीना के आगे खड़े रहते थे। आपके ख्याल से इनसे बड़ा, मुझे नहीं पता इनसे बड़ा आज़ादार कौन होगा बीबी सकीना का, जो हर लम्हे बीबी सकीना के साथ थे, चाहे सफर में हो, चाहे दरबार में पेशी हो, चाहे जिंदान में हो, हर लम्हे फूफी सकीना के साथ। अल्लाहु अकबर। हाँ कहा था मेरे भाई ने मरसिया में कि गले में रस्सी का निशान जो था वो गुस्ल और कफन और दफन के वक्त भी मौजूद था। अल्लाहु अकबर। वो इमाम। हाँ और कहा जाता है अज़ादारों कि आखिरी वक्त जब वसीयत कर ली सबको, अपने बेटे के हवाले इमामत और बनी हाशम के खानदान को सबूत कर दिया, तो फिर वो जुमला कहा जो हमारे आइम्मा ने सब ने बाद करबला कहा है वक्त शहादत, और यही कहा कि मेरे बेटे अब मुझे बिस्तर पे नहीं लेटना, बस आखिरी वक्त आ रहा है, मेरे बेटे मुझे जरा जमीन पे लेटा दो, और हाँ ये सुन लो कि जमीन पे कालीन पे नहीं नहीं नहीं, मुझे कहीं रेत हो, कहीं रेत मिल जाए बेटे, मुझे रेत पे लिटा देना। बेटा अब ना कालीन बर्दाश्त है ना बिस्तर बर्दाश्त है, क्योंकि मेरे बेटे आप तो जानते हैं और मैं तो वहां मौजूद था। हाँ ये मौजूद थे वहां पे जब इनके बाबा देख रहे थे करबला में कि सर बुरीदा लाशा मौलाए हुसैन का पसलिया सालिम नहीं, जवान बेटा गुस्ल और कफन भी नहीं कर सकता, हाथ पसे गर्दन बंदे 3 साल के हमारे मौला बाकिर। अल्लाहु अकबर। ये हाथ पसे गर्दन बर्दाश्त नहीं होता अज़ादारों। अल्लाहु अकबर। यकीन जानिए मैं ऐसे नहीं कर रहा, लेकिन जब अपने हाथ पीछे करता हूं अज़ादारों, घर जाकर बस 1 मिनट के लिए अगर हो सके बैठकर, मैं नहीं कहता खड़े होके पाप है आधा, मैं नहीं कहता जालिमों के दरमियान से, मैं नहीं कहता कोड़े खाते हुए, मैं नहीं कहता बाजार के हजूम में, नहीं मैं कहता हूं अपने घर में सुकून से कुर्सी पे जहां आपको सबसे ज्यादा सुकून मिलता हो वहां जाके बैठ जाइए, रोशनी कर दीजिए, अपने घर वालों को साथ बिठा लीजिए, बस अपने हाथ यहां पसे गर्दन रख के बस आप 100 तक गिन लीजिए। अल्लाहु अकबर। अल्लाहु अकबर। आपको सैदानिया की मजलूमियत शायद थोड़ी सी, शायद थोड़ी सी, ये जो पसे गर्जिए बर्दाश्त नहीं होता, ये बर्दाश्त नहीं होता। अशाम 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 बार बार कहा और ये बार बार कहा कि मेरी फूफियों के हाथ, अल्लाहु अकबर, जो 11 गर्दन थे सबसे छोटी गर्दन हमारे मौला बाकिर की थी। जब बीबी सकीना अपने पंजों पे खड़ी होती थी कि मेरे भैया सज्जाद को झुकना ना पड़े, अल्लाहु अकबर, मौला बाकर भी साथ देते थे। अल्लाहु अकबर। अल्लाहु अकबर। जब बीबी सकीना को सांस नहीं आ रहा था, अल्लाहु अकबर, कहा मुझे रेत पे लटा दो और हाँ मुझे करबला की तरफ मेरा चेहरा कर दो, ताकि आखिरी जुमले बस यही हो, अस्सलामु अलैका या अबा अब्दुल्लाह हुसैन। अल्लाहु अकबर। अल्लाहु अकबर। ये मौला बाकर, मौला बाकर। अल्लाहु अकबर। कहा जाता है जब मौला बाकर अपने बाबा को दफन कर रहे थे तो इतना गिरिया कर रहे थे कि किसी ने देखा नहीं था उनको कभी इतना गिरिया करते हुए। आके पूछा, मौला आप तो करबला से आ रहे हैं, आप तो करबला के अज़ादार हैं, आपको तो हर वक्त गिरिया को ना देखा है मैंने, लेकिन ऐसा गिरिया कभी नहीं देखा, मौला बता दीजिए, आपका चाहने वाला हूं, क्या गम है जो आपको इस तरह से सताया जा रहा है। कहा बस अपने बाबा को देख के कि मेरे बाबा दफन होने जा रहे हैं वो याद आ गया जिस गम में मेरे बाबा हमेशा रोते थे। क्या कभी किसी को इस तरह से दफन नहीं किया हमारे खानदान में? हाय पूरा मदीना आ गया बाहर,
अरे जब हमारे नाना रसूल दफन हो रहे थे तो 12 लोग थे, अरे जब हमारी दादी सैयदा को दफन किया तो 6 लोग थे, अरे जब हमारे मौला अली को दफन अल्लाह अकबर तो 4 ताबूत बना के तकसीम कर दिया था। इमाम हसन, हमारे इमाम हुसैन तो 3 दिन तक लाश बे गौर कफन, अल्लाहु अकबर आजादारो। और हाँ, कौन है आज और कौन किसका मातम कर रहे हैं हम आज? नौजिल हज थी ना, 2 दिन के बाद वो तारीख भी तो आनी है। हाँ, कहा जा रहा था किसका सर दरबार अल्लाहु अकबर, किसका सर कूफे के दर पर लटका होगा। और ऐसे नहीं, ऐसे नहीं आजादारो, अरे इस सर की जियारत कौन करेगा? हाँ, करबला से आके इस सर को देख देख कर सलाम कौन करेगा? और वो दुखियारी माँ जो बस इस सर को देख कर एक ही सवाल करेगी, जब बीबी रुकैया अबुल फजल अब्बास की बहना पूछेंगी, ए मुस्लिम मैंने अपने 2 लाल आपके हवाले किए थे, ए मुस्लिम ये 2 लाल वो थे जिन्होंने कभी खुद से कपड़े ना पहने। हाँ, जब मैं इनको रुखसत कर रही थी आपके साथ तो इनके साथ ईद के जोड़े भी दिए थे कि बच्चों पहली ईद आएगी कि तुम माँ के साथ नहीं होगे, बच्चों ये लिबास तो माँ तुम्हें पहना रही है, तुम शर्म मत करना, अपना लिबास ले जाके अपने बाबा को दे देना और उनसे कहना अगर मैं ना पहुंच सकी, अव्वल तो ईद पे तुमसे मिलूंगी मेरे बच्चों, लेकिन अगर ना पहुंच सकी तुम्हारे बाबा ये लिबास पहना देंगे। ए मुस्लिम वो कहां है अब्दुल्ला मोहम्मद, उनकी ईद के लिबास कहां है जो मां ने पहनाने थे? अल्लाहु अकबर, ये मुस्लिम, ये मुस्लिम जो आखिरी वक्त में जब गिरफ्तारी होने वाली है अपने 2 नन्ने नन्ने बच्चों को ले जाके कभी किसी के हवाले के मेरे बच्चों का ख्याल रख ले। अरे अब कूफे में माहौल सही नहीं, बस हजरत मुस्लिम की पहली चाहत यही थी, जब पता लग गया कि दगा तो होना है, पहली चाहत यही थी कोई हुसैन तक ये पहुंचा दे, मेरे मौला को कोई ये बता दे कि कूफा ना आए। और दूसरी चाहत ये थी अगर हो सके तो मेरे ये 2 लाल ले जाना, अगर मेरे मौला ना बच सके मेरे 2 लाल मेरे मौला पे कुर्बान। अल्लाहु अकबर, लेकिन मुस्लिम की दोनों चाहतें अल्लाह पूरी नहीं हुई, इसलिए उनको शिफात का ऐसा हक दे रखा है अल्लाह ने, ये चाहते अंदर तड़प के रह गई। जब हजरत मुस्लिम रुखसत हो रहे थे तो लोग ने क्या देखा, एक रिवायत मिलती है, जुमला यह है अजादारों अगर बर्दाश्त कर सके, कि जब मुस्लिम को रुखसत किया हुसैन ने तो ऐसा लग रहा था शहर मदीना था, अभी करबला नहीं था, ये खैमा गाय करबला नहीं थी, मदीने में अभी कोई नहीं गया है मदीने से, लेकिन ऐसे रुखसत कर रहे थे जैसे कोई मैयत रुखसत हो रही हो, अजादारों जैसे कोई मैयत रुखसत हो रही हो, ऐसे अमीर को मुस्लिम को रुखसत किया। और हाँ, जब दगा दे चुके, जब जंग हुसैन का शेर कर चुका, कैसा शेर, ऐसे शेर कि इमाम हुसैन ने यही तो कहा था कि ए मुस्लिम आप बहुत बहादुर हैं, आपको मैं तनहा भेज रहा हूं कूफा, लेकिन तनहा भी आपको देख के ये कूफी और ये लोग समझेंगे कि मैंने आपको कब्जे के लिए भेजा है, कि मैंने आपको शुजाहत की वजह से भेजा है। ए मुस्लिम हुज्जत तमाम करने के लिए, उनको बताने के लिए कि नहीं हम जंग करने नहीं आए हैं, बस जैसे इमाम हुसैन अपने अली असगर और अपने सकीना को लेके गए थे ना, मुस्लिम भी अपने अब्दुल्ला और मोहम्मद को साथ ले गए। और हाँ, आखिरी वक्त में जिस बाबा को नहीं पता, हाँ मुस्लिम के मौला आखिरी वक्त में नीम खुली आंखों से हमारे इमाम सलाम करते हैं, सलाम मेरे जद की उन नीम खुली आंखों पर जो आखिरी वक्त में अपने खैमे की तरफ देख रही थी। अल्लाहु अकबर, हजरत मुस्लिम भी जब मौजूद थे उस छत पे जहां से उनके जसद पाक को गिराया गया, جب وہاں موجود تھے تو آنکھیں تک رہی تھیں کہ کوفی جو ہے عید کا بازار سجائے ہوئے ہیں, اس ہجوم میں میرے دو لال تو مجھے کہیں نظر آ جائے. آخری وقت ہے, اب دو لال نظر آ جائیں. لیکن نہیں, دو لال نہیں ملتے مسلم کو. بس یہی کہا, دو رکعت نماز پڑھنے کی اجازت دے دے اس بکیر بن حمران. ہاں, آج رات اس ملعون پر لعنت کر کے سوئیے گا. بکیر بن حمران ہے جس نے سر جدا کیا تھا. اس بکیر کا بابا تھا جو نہروان میں مولا امیر المؤمنین کے ہاتھ واصل جہنم ہوا تھا. اس لیے عبیداللہ بن زیاد نے کہا تھا, اے بکیر, تو جا, تو مسلم کا سر جدا کر. ہاں, تیرے بابا کا سر نہروان میں علی نے جدا کیا تھا نا, یہ علی کا داماد ہے, یہ علی کا داماد ہے. اس خوشی کے ساتھ بکیر اوپر گیا. جب کہا دو رکعت نماز, نہیں دو رکعت نماز نہیں, پانی دیا. ہاں, پانی میں جب خون دیکھا تو کہا, میرے مولا نے سچ کہا, بے شک وہی وقت آ گیا ہے. مسلم سمجھ گیا, اب جو مڑ کے کھا نگاہ کی مدینے کی طرف یا کوفے کی طرف, یہی کہا, السلام علیکہ یا ابا عبداللہ. کہا جاتا ہے کہ اس رات رستے میں بی بی زینب نے کہا, باس دل ڈوبا جا رہا ہے, میرا حسین نظر نہیں آتا. مولا باس جاتے ہیں, کیا دیکھتے ہیں؟ آقا حسین اپنا گھوڑا روک چکے ہیں. ہاں, حسین نڈال نظر آ رہے ہیں زین پر. اللہ اکبر, اب پیر رکاب میں نہیں حسین کے, ہاتھ دونوں گھٹنوں پہ اور سر جو ہے زلجنا پہ رکھ دیا. اور حسین گر یا کنا روتے جا رہے, کوفے کی طرف دیکھ رہے ہیں. مولا عباس آئے, مولا کیا ہوا؟ عباس دیکھو, اب جو دو انگلیوں میں دیکھا, کیا دیکھا؟ کہا, مولا بس مجھے اجازت دے دیجئے, آپ سے وعدہ کرتا ہے عباس, تلوار نہیں نکالوں گا, بس اتنی اجازت مولا, جا کے اپنے بھائی مسلم کا سر پکڑ لوں, ابھی وہ ظالم پھینکنے والا ہے مولا, میں برداشت نہیں کر سکتا. ہاں, یہ کون ہے؟ ارے عباس کی بہن کا شوہر. ارے بہن تو عزت ہوتی ہے. ارے جس گھر میں اپنی عزت دی جائے اس کے کیا احترام ہوتا ہے. اور یہ کون؟ شہنشاہ وفا. یہ وہ جس نے عزت احترام کرنا سکھایا دنیا کو. کہا کہ عباس نے برداشت نہیں, مولا اجازت دی ہے, میں اپنی گود میں مسلم کو جمع کر لوں, عباس تلوار نہیں نکالے گا. آزاداروں, مولا نے کہا, عباس ذرا زمین پہ تو دیکھ. ہاں, اس دربار میں کیا دیکھا کہ کوئی ایک بی بی نقاب پوش, سیاہ پوش بی بی ہاتھ بلند کر کے کہہ رہی ہے, اے میرے لال, اے سفیر حسین, اے کربلا کے پہلے شہید, آ میرے آقو. فَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. مات میں باقر, مات میں مسلم.